नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। जलवायुजन्य हानि नोक्सानीमा सहयोग, छुट्टै वित्तीय संयन्त्र बनाउन दबाव। रक्सोल काठमाडौँ रेलमार्गको सर्वे सकियो। 35 पुल र 42 किलोमिटर सुरुङ मार्ग निर्माण गर्नका लागि करिब 3 खर्ब रुपियाँभन्दा बढी लागत लाग्ने। विदेशी लगानी प्रतिबद्धता बढ्दो, आउने रकम घट्दो, सुविधा लिने तर लगानी नल्याउने भिसामा कडाई। पहिलो त्रैमासमा राजस्वमा धक्का, आयात कडाई र उद्योग व्यवसायमा आएको मन्दीको असर राजस्वमा देखियो। र गाम्ने र गाबिने तथा प्राप्ति सम्बन्धी निर्देशिका लागू, 15 दिन मात्रै सेयर रोक्का गर्न पाइने। नेपाल लगायतका विकासोन्मुख मुलुकले जलवायु हानि नोक्सानी लस एन्ड डु एमेजका लागि छुट्टै वित्तीय संरचना बनाउनु पर्ने र धनी मुलुकले त्यसका लागि पैसा बढाउनु पर्नेमा दबाव दिएका छन्। गत आइतबार इजिप्टको सर्म एल सेखमा सुरु संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रको 27 सम्मेलन कोप 27 विकास उन्मुख मुलुकहरूले वित्तीय सहयोग बढाउन दबाव दिएका हुन्। यही सम्मेलनमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कडेलले जलवायु परिवर्तनले निम्ति आएको समस्या र यसले पुगेको वित्तीय क्षतिपूर्तिका लागि नेपालको आन्तरिक स्रोतले नपुग्ने भन्दै धनी मुलुकलाई लस एन्ड ड्यामेजका लागि छुट्टै वित्तीय संयन्त्र सम्बन्धी स्पष्ट खाका तय गर्न दबाव दिइरहेको छ। जलवायु परिवर्तनका कारण हाम्रो भौगोलिक संरचनाहरूमा क्षति पुगेको छ, विकास आयोजनाहरूमा पनि उत्तिकै क्षति पुगेको छ। हामीले ठुला आर्थिक नोक्सानी बेहोर्नु परेको छ। त्यसकारण जलवायुजन्य हानि नोक्सानीका लागि छुट्टै वित्तीय संयन्त्र जरुरी छ। यही कुरा कोपमा उठाइरहेका छौँ, उहाँले भन्नुभएको छ। तर हामीले उठाएका एजेन्डाहरू कतिको कार्यान्वयन हुने हो भन्ने कुरा कोपको अन्तिमसम्म थाहा हुन्छ। कोप 27 विकासोन्मुख मुलुकले जलवायुजन्य जोखिम निम्ति आएको हानि नोक्सानीका लागि छुट्टै वित्तीय संयन्त्रको माग राख्दै चर्को दबाव दिएका छन्। कोपमा उठाइएका एजेन्डामध्ये जलवायुजन्य हानि नोक्सानीका लागि वित्तीय सहयोग सम्बन्धी एजेन्डा मुख्य प्राथमिकतामा राखेर छलफल भइरहेको छ। कोपमा जलवायु परिवर्तनजन्य हानि नोक्सानीका एजेन्डा औपचारिक रूपमा समावेश गरिएको नेपाल लगायतका विकासोन्मुख मुलुकहरू उत्साहित पनि देखिएका छन्। तर थप छलफल कसरी अगाडि बढ्छ र धनी मुलुकहरू विकासोन्मुख मुलुकहरूले उठाएका एजेन्डाहरू कार्यान्वयनका लागि कतिको सकारात्मक देखिन्छन् भने नोभेम्बर 18 सम्म चल्ने कोप अन्तिममा थाहा हुनेछ। नेपालले विभिन्न साइड इभेन्टहरूमा पनि जोरदारका साथ लस एन्ड ड्यामेजका मुद्दाहरू प्राथमिकताका साथ उठाइरहेको छ। जलवायुजन्य हानि नोक्सानीमा सहयोग, छुट्टै वित्तीय संयन्त्र बनाउन दबाव, कारोबार दैनिकमा समाचार रहेको छ। प्रतिबद्धता अनुसार विदेशी लगानी नभित्रिएपछि उद्योग विभागले व्यावसायिक भिसा कडाई गर्न सुरु गरेको छ। प्रतिबद्धता मात्र गर्ने तर लगानी नल्याउने परिवृत्ति बढेपछि विभागले गत साता व्यावसायिक भिसा कडाई थालेको, विदेशी लगानी प्रतिबद्धता र मुलुकमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी एफडिआई रकम हेर्दा वर्षेनी प्रतिबद्धता मात्र बढ्दै गएको देखिएको छ। विगत 5 वर्षको तथ्याङ्कले समेत प्रतिबद्धताको तुलनामा 51.59% कम लगानी भित्रिएको देखाएको छ। तर एकातिर विभाग लगानी प्रतिबद्धता बढ्दै गएको देखाएको छ भने अर्कोतिर लगानी रकम आउने क्रम रोकिएको छ। कृष्ण अधिकारी नेपाल उद्योग परिसंघका उपाध्यक्षले भन्नुभएको छ, पहिलेदेखि नै वैदेशिक लगानी भित्र्याउन झन्झटिला कानुनी प्रक्रिया छन्, ती संशोधन नगरी विदेशी लगानी बढ्ने देखिँदैन। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्यले भन्नुभएको छ, मुलुकमा व्यावसायिक वातावरण बन्न सकेको छैन, लगानी स्वीकृत गर्नै महिनौ लाग्छ, उद्योग दर्ता प्रक्रिया पनि लामो रहेको छ। त्यस्तै उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भएको छ, एउटै व्यक्तिले 5 पटकसम्म लगानी स्वीकृत गरी भिसा लिएको देखिएको छ, तर तिनले लगानी ल्याएको देखिएको छैन। विदेशी लगानी प्रतिबद्धता बढ्दो, आउने रकम घट्दो, कान्तिपुर दैनिकमा समाचार रहेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भन्सार महसुलतर्फ 75.55 अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो, तर जम्मा 43.89 अर्ब मात्रै राजस्व प्राप्ति भएको छ। 58% मात्रै लक्ष्य प्राप्ति भएको देखिएको छ। मूल्य अभिवृद्धि करतर्फ 86 अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकोमा 66.69 अर्ब राजस्व सङ्कलन भएको छ। अन्त शुल्कतर्फ 40.50 अर्बको लक्ष्य रहेकोमा 37.69 अर्ब रहेको छ। शिक्षा सेवा शुल्कमा 39 करोडको लक्ष्य रहेकोमा 40 करोड रहेको छ। आयकरतर्फ 50.23 करोडको लक्ष्य रहेकोमा 40.69 करोड। कुल राजस्व लक्ष्य 2.52 अर्ब रहेकोमा 1.89 अर्ब रहेको छ। गैरकर 23 अर्बको लक्ष्य रहेकोमा 19.20 करोड मात्रै उठेको छ। कुल राजस्व 2.75 अर्बको लक्ष्य रहेकोमा 2.08 अर्ब उठेको छ। यो लक्ष्यको जम्मा 75.63% मात्रै हो। सरकारले गाडी मोबाइल जस्ता महँगा वस्तुको आयातमा गरेको कडाईले भन्सार राजस्वमा धक्का पुगेको छ। माग घटाउने केन्द्रीय बैङ्कको नीतिका कारण उद्योग व्यवसायमा पनि मन्दी छाएको छ, जसकारण सरकारी खर्च मूल स्रोत राजस्व गम्भीर असर परेको छ। अर्थ मन्त्रालयका अनुसार असोजसम्म 2.08 अर्ब रुपियाँको राजस्व सङ्कलन भएको छ, जुन गत आर्थिक वर्षको 3 महिनाको तुलनामा 18% कमी हो। यो 3 महिनामा सरकारले 2.75 अर्ब 71 करोडको राजस्व उठाउने लक्ष्य लिएको थियो, तर लक्ष्यभन्दा 67 अर्ब कम राजस्व सङ्कलन भएको छ। सरकारले पहिलो त्रैमासमा लक्ष्यको तुलनामा 75.63% मात्रै राजस्व सङ्कलन गरेको छ। कुल बजेटको झन्डै 70% राजस्व धान्ने लक्ष्य राखेको सरकारलाई सुरुवाती 3 महिनामै यस्तो तथ्याङ्क पहिलो गाँसमै ढुङ्गा जस्तै बनेको छ। पहिलो त्रैमासमा राजस्वमा धक्का, आयात कडाई र उद्योग व्यवसायमा आएको मन्दीले को असर राजस्वमा देखियो। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुर्याउनु छ।
मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
के हो? ओ मन्दै, नमस्कार।
अनि कर्सर बेच्न छोडेर यतातिर कता नि?
त्यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउ न।
यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
सामान राम्रो छ, ढुक्क हुनुहोस्।
थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रोडक्ट नै युज हुन्छ,
त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
सुरक्षा घरको
साथ जीवनभरको।
हाकिम साहब, यसो मानेश्वरतिर पुगेरौँ कि?
कार्कीजी, जहिले कामको बेला मानेश्वर मानेश्वर। होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो, त्यसैले नै हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो हुने भयो।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनेन्स लिमिटेड, प्रधान कार्यालय नयाँ मानेश्वर काठमाडौँ, फोन 01-4794-170, शाखा कार्यालय न्यू रोड चाबहिल गोङ्गबु र कलङ्की।
अरे ओ छेदर दाजु, जडी बुटी बेच्दै टन्न पैसा कमाउनु भएछ, घर पठाइलिनु हुन्छ, कमाएको पैसा के गरिलिनु हुन्छ?
तिम्रो चाटबाट बेचेको जस्तो धेरै पैसा त हुँदैन बिल्टु भाइ है। अब अलिअलि पैसा घर पठाउँछ अनि बाँकी भएको पैसा ब्याङ्कमा लगेर जम्मा गर्छ।
ब्याङ्कमा? अरे कुन ब्याङ्कमा राख्नु रे त्यस्तो पैसा?
हाम्रै घर आँगनको बैङ्क, कृषि विकास बैङ्कमा लगेर जम्मा गर्छ नि। यसमा कम्तीमा 5,000 खाता खोल्नु मिल्छ, अनि महिनै पछि कम्तीमा 1,000 थाप्दै लानु पनि मिल्छ। महिनै पछि ब्याज दिने अनि त्यो ब्याजलाई साउ बनाउने, यति राम्रो बैङ्कमा तिमी पनि त्यो चाटपटी बेचेको पैसा बाँचेको लागेर सबै बैङ्कमा जम्मा गर, अनि पो भविष्यको कुरा हुन्छ। न्यूनतम 5,000 खाता खोल्न मिल्ने, मासिक न्यूनतम 1,000 जम्मा गर्न मिल्ने, मासिक ब्याज पुँजीकृत हुने, 1-20 वर्षसम्मको भुक्तानी अवधि भएको एडिबिएल रिकरिङ मुद्दती खाता खोली ढुक्क हुनुहोस्।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। प्रस्तावित रक्सोल काठमाडौँ ब्रोड गज रेलमार्ग फाइनल लोकेसन सर्वे FLS को काम पूरा भएको छ। 2078 असोज तेस्रो साता भएको नेपाल भारत द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भए अनुसार रेलमार्गको सर्वे भएको हो। सम्झौतामा भएका 18 महिना सर्वेको प्रतिवेदन बुझाउन सम्झौतामा उल्लेख भए अनुसार नै काम भइरहेको रेल विभागका महानिर्देशक रोहित कुमार विश्वरालले बताउनु भएको छ। उहाँले भन्नुभयो, भारतबाट आएको FLF टोलीले रक्सोल काठमाडौँ अध्ययन पुरा गरेर फर्केको छ। आगामी 6 महिनाभित्रमा सर्वे टोलीले विस्तृत प्रतिवेदन तयार पारेर बुझाउनेछ। टोलीले निर्माण गरिने रेलमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट DPR बुझाएसँगै आयोजनाको लागत र निर्माणको प्रक्रिया मोडालिटी तथा लगानी स्रोत सुनिश्चित गर्ने प्रक्रिया सुरु हुनेछ। सम्झौता अनुसार भारतीय सरकारले आर्थिक सहयोगमा रेलमार्गको प्रतिवेदन नेपाल सरकारलाई बुझाउनेछ। टोली सर्वेका लागि चाहिने यान्त्रिक उपकरण भारतबाटै ल्याएर अध्ययन गरी फिर्ता भएको र विभिन्न परामर्शदाताहरूसँगको समन्वयमा हाल प्रतिवेदन तयार पार्ने काम भइरहेको विभागका महानिर्देशक विश्वरालको भनाइरहेको छ। सम्झौताका लागि प्राविधिक अध्ययनले करिब 140 किलोमिटर रेलमार्ग निर्माण गर्नुपर्ने सुझाव दिएको छ। भारतले सम्झौता अनुसार COVID-19 कारण सर्वेमा केही समय ढिला सुरु भएको थियो। रक्सोल, जेतपुर, निजगढ र सतीखेल हुँदै खोकनासम्म निर्माण हुने रेलमार्गको रुट तयार भएको छ। यसरी भएको अध्ययन प्रतिवेदनको आधारमा मात्र परियोजनाको कुल निर्माण लागत कति र कस्तो मोडलमा निर्माण गर्नुपर्ने आधार तयार हुने महानिर्देशक विश्वरालको भनाइरहेको छ। प्रारम्भिक अध्ययन अनुसार सो रेलमार्गको करिब 35 पुल र 42 किलोमिटर सुरुङ मार्ग निर्माण गर्नका लागि करिब 3 खर्ब रुपियाँभन्दा बढीको लागत अनुमान गरिएको थियो। प्राविधिक अभाव र COVID-19 कारण कार्यान्वयन सम्झौता रोकिएको रक्सोल काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्वेका लागि नेपाल भारतबीच गत असोजमा हस्ताक्षर भएको छ। प्रारम्भिक अध्ययनअनुसार सो रेलमार्गमा करिब 35 पुल र 42 किलोमिटर सुरुङ मार्ग निर्माण गर्नका लागि करिब 3 खर्ब रुपियाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको थियो। कोरोना संक्रमणको जोखिम घटेसँगै स्थल मार्ग भैरवा नाकाबाट नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ। स्थल मार्गको बेहलिया नाका हुँदै आउने पर्यटकमध्ये सबैजसो लुम्बिनी भ्रमणका लागि आउने गरेका छन्। पछिल्लो वर्षहरूमा शून्य प्राय रहेको पर्यटन आगमन कोरोना संक्रमण घटेसँगै बढ्दै जान थालेको छ। गत आर्थिक वर्षमा तेस्रो मुलुकबाट आउने पर्यटक आगमन ज्यादै न्यून रहेकामा चालु आर्थिक वर्षको सुरुवातमा बढ्न थालेको देखिएको छ। अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् 2022 11 महिनामा यो नाका हुँदै 10,000 भन्दा धेरै विदेशी नागरिक नेपाल भ्रमणका लागि भित्रिएको थियो। सन् 2021 यो नाका हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या 83 जना मात्रै थियो। यो तथ्याङ्क भारतीय नागरिक बाहेकको हो। यस नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशीको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी बनेको छ। प्राय पर्यटक लुम्बिनी भ्रमण गरी फर्किने गरेको पाइएको छ। लुम्बिनी पछि उनीहरूको रोजाई पोखरा, काठमाडौँ र सौराहा बनेको छ। कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीन बीचका व्यापार असन्तुलनप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले चीनतर्फको व्यापार निर्यातको तुलनामा आयातको हिस्सा उच्च रहेको र त्यसले व्यापार घाटा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो। काठमाडौँमा बिहिबार आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको 23 वार्षिक साधारण सभामा बोल्दै कार्यवाहक राष्ट्रपति पुनले चीनतर्फ निर्यात बढाएर व्यापार सन्तुलन बढाउनु पर्नेमा जोड दिनुभयो। चीन जस्तो संसारकै आर्थिक रूपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास नेपालका लागि ठूलो अवसर पनि भएको उल्लेख गर्दै चिनिया बजारमा नेपालले आफ्नो मौलिक उत्पादनहरू निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रले को तस्विर नै बदलिने उहाँको भनाइरहेको थियो। यता चीनबाट 100 रुपियाँको वस्तु आयात गर्दा 30 पैसा बराबरको वस्तु मात्र निर्यात भइरहेकोमा पुनले आपत्ति गलत भएको बताउनु भएको छ। नेपाल चीन उद्योग वाणिज्य सङ्घको 23 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले गत वर्ष र यस वर्षको पहिलो त्रैमासको तुलनामा गर्दा समेत निरन्तर व्यापार घाटा हुनु राम्रो नभएको बताउनु भएको हो। नेपाल चेम्बर अफ कमर्सले ब्याज वृद्धि विरुद्ध उद्योगिक व्यवसायीहरूले सञ्चालन गर्दै आएको आन्दोलन स्थगन गर्न आग्रह गरेको छ। चेम्बरले बिहिबार विज्ञप्ति जारी गर्दै जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत जिल्ला सबै जिल्लाका संस्थालाई ब्याज वृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ। बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याज दर र नेपाल राष्ट्र बैङ्कको चालू पुँजी कर्जा सम्बन्धी निर्देशनको विरोधमा मुलुकभर उद्योगिक व्यापारीले विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। आगामी मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सहयोग गर्न र लोकतान्त्रिक अभ्यासमा सहभागी हुन भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले पनि बुधबार आन्दोलन स्थगन गर्न आह्वान गरेको थियो। विराटनगरमा हालसम्म 17,483 रोजगारदाता र 3,73,000 कामदार कर्मचारीको प्रारम्भिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। नेपालमा पहिलो पटक 2051 सालमा सामाजिक सुरक्षा भत्ता वितरण मार्फत सामाजिक सुरक्षाका कार्यक्रम लागू भए तापनि सामाजिक सुरक्षा भत्तासहित 85 बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरूको कुल जनसङ्ख्याको 32.9% जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिनुभएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम 2076 साउनदेखि सुरु भएको हो। त्यसको कार्यान्वयनका सामाजिक सुरक्षा कोषले गर्दै आएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगिताबारे मोरङ सुनसरीका औद्योगिक क्षेत्रका रोजगारदाताका लागि बिहिबार विराटनगरमा अभिमुखी कार्यक्रम आयोजना गरिएको थियो। साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओह्रालो लागेर बन्द भएको छ। पहिलो दिन उच्च अङ्कले बढेर 2000 बिन्दु नजिक पुगेको नेप्से अन्तत ओह्रालो लाग्ने क्रम मा 1800 बिन्दुमा पुगेको छ। बिहिबार सियर बजार मापक नेप्से परिसूचक 23.52 अङ्कले ओह्रालो लागेर 1893.70 बिन्दुमा पुगेर रोकिएको छ। सेन्सिटिभ इन्डेक्स पनि 4.17 अङ्कले ओह्रालो लागेर 372.37 बिन्दुमा पुगेर रोकिएको छ। समग्रमा अन्तिम दिनको नेप्से 1.23% ओह्रालो लागेको छ भने सेन्सिटिभ इन्डेक्स पनि 1.11% ओह्रालो लागेको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिद दर 130.60 रुपियाँ, बिक्री दर 131.20 रुपियाँ, युरो एकको खरिद दर 130.14 रुपियाँ, बिक्री दर 130.74 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 148.68 रुपियाँ, बिक्री दर 149.36 रुपियाँ, स्विस फ्रेङ्क एकको खरिद दर 132.15 रुपियाँ, बिक्री दर 132.75 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 83.53 रुपियाँ, बिक्री दर 83.92 रुपियाँ, क्यानोडियन डलर एकको खरिद दर 96.37 रुपियाँ, बिक्री दर 96.82 रुपियाँ, सिङ्गापुर डलर एकको खरिद दर 93.04 रुपियाँ, बिक्री दर 93.47 रुपियाँ, जापानी एन 10 खरिद दर 8.92 रुपियाँ, बिक्री दर 8.96 रुपियाँ, साउदी अरब रियल एकको खरिद दर 34.72 रुपियाँ, बिक्री दर 34.88 रुपियाँ, कतारी रियल एकको खरिद दर 35.76 रुपियाँ, बिक्री दर 35.93 रुपियाँ, थाई भाट एकको खरिद दर 3.54 रुपियाँ, बिक्री दर 3.55 रुपियाँ, संयुक्त अरब इमिरेट दिराम एकको खरिद दर 35.56 रुपियाँ, बिक्री दर 35.72 रुपियाँ, मलेसियन रिङ्गिट एकको खरिद दर 27.78 रुपियाँ, बिक्री दर 27.79 रुपियाँ, र कुवेती दिनार एकको खरिद दर 422.23 रुपियाँ, बिक्री दर 424.17 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।